यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सरकार र नेपाल शिक्षक महासंघ बीच नौ बुधे सहमति भएसँगै आजदेखि विद्यार्थी भर्ना र परीक्षाका कार्यक्रम सुचारू हुने। आगामी असार 15 गतेसम्म विद्यालय शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता। युवा पुस्तामा आशा जगाउने र अर्थतन्त्रलाई लयमा फर्काउने गरी नीति तथा कार्यक्रम ल्याउन सत्तापक्षीय दलको सरकारलाई सुझाव। कोशी प्रदेशमा आजदेखि लगानी सम्मेलन हुँदै 136औं अन्तर्राष्ट्रिय श्रमिक दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य समायोजन र अमेरिकासँग शनिबार रोममा आणविक वार्ता गर्ने इरानको घोषणा।
नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *1415# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकार र शिक्षक महासंघ बीच नौ बुधे सहमति भएको छ। सरकारका तर्फबाट शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त र महासंघका प्रतिनिधि बीच भएको वार्तापछि नौ बुधे सहमति भएको हो। शिक्षा मन्त्री पन्तका अनुसार शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा काठमाण्डुको निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने सहमति भएको छ। अस्थायी प्रकृतिका शिक्षक राहत, अस्थायी साबिक उमावि, सिकाई अनुदान, प्राविधिक धार, विशेष शिक्षा र बाल विकास सहजकर्ताको बिरामी विदा सञ्चित हुने र सो बापतको रकम अवकाश भएका बखतमा एकमुष्ट प्राप्त गर्ने जनाइएको छ। प्रारम्भिक बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकका सम्बन्धमा नेपाल सरकारबाट तोके बमोजिम व्यवस्था गर्ने, आगामी आर्थिक वर्ष 2082/83 स्थायी शिक्षक मध्ये प्राथमिक तृतीय, प्राथमिक द्वितीय, निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम श्रेणीका शिक्षकका लागि निजामती सरह ग्रेड संख्या र रकम कायम गर्ने सहमतिमा उल्लेख छ। स्थायी तथा अस्थायी प्रकृतिका कोटा, राहत, अस्थायी, करार, साबिक, करार साबिक उमावि, प्राविधिक धार र विशेष शिक्षाका सबै शिक्षकले प्रचलित कानून बमोजिम दुर्गम भत्ता पाउने व्यवस्था गर्ने, सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नियमावलीमा व्यवस्था गर्ने सहमति भएको छ। सरकारको मर्यादाक्रम सूचीमा शिक्षकहरूलाई समावेश गर्ने, शिक्षक महासंघको आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण शिक्षक, सुरक्षाकर्मी, कर्मचारी तथा पत्रकारहरूको सरकारी अस्पतालमा निशुल्क उपचारको व्यवस्था गर्ने तथा निम्न माध्यमिक तह प्रथम श्रेणीका शिक्षकको तलब तथा ग्रेड माध्यमिक द्वितीय श्रेणीका शिक्षक सरह हुने गरी कायम गर्ने सहमति भएको छ। हिजै दलहरूका प्रमुख सचेतकहरूले आगामी असार 15 गतेसम्म विद्यालय शिक्षा ऐन जारी गर्ने जनाएका छन्। उक्त सहमतिलाई हिजै बसेको मन्त्री परिषदको बैठकले अनुमोदन गरेको शिक्षा मन्त्री पन्तले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो। उहाँले शिक्षक महासंघले आजदेखि संघर्षका सबै कार्यक्रम फिर्ता लिएर विद्यालय सञ्चालन गर्ने बताउनुभयो। सत्तापक्षीय राजनीतिक दलहरूले लोकतन्त्रलाई थप सुदृढ गर्ने र लोकतन्त्रमाथि भइरहेका आक्रमणलाई सामूहिक रूपले जवाफ दिने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएका छन्। सत्तापक्षीय राजनीतिक दलले दलको हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा युवा पुस्तामा आशा जगाउने र अर्थतन्त्रलाई लयमा ल्याउनका लागि सरकारको खर्च गर्ने क्षमता बढ़ाउनु पर्ने लगायतका सुझाव आएको एमाले उपमहासचिव प्रदीप गेवालीले बताउनुभयो।
अर्थतन्त्रलाई लयमा ल्याउनका निम्ति सरकारको खर्च गर्ने क्षमता बढाउने, अनावश्यक र फजुल संरचनाहरू फजुल खर्चहरूलाई निर्ममतापूर्वक कटौती गर्ने र सरकारको कार्यदक्षतालाई बढाउने कुराहरू छन्। सुशासनलाई प्रभावकारी बनाउन गर्नुपर्ने कामहरूको बारेमा पनि सुझावहरू दिनुभएको छ। बाह्य सम्बन्धहरूलाई सुदृढ गर्ने, समग्रमा अब बसाइसराईहरूलाई रोक्नका निम्ति पहाड़ केन्द्रित रोजगारीका, कृषि विकासका, पशु विकासका कार्यक्रमहरू अगाडि बढाउने र समग्रमा चाहिँ विगत वर्षको भन्दा एउटा मेजर ब्रेक थ्रु हुने खालको नीति कार्यक्रम आओस् र त्यही ढंगले बजेटले पछ्याओस् भनेर चाहिँ सत्तामा साझेदार दलहरूले त्यही सुझावहरू दिनुभएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बसेको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा, उपसभापति पूर्णबहादुर खड्का, परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउबा, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू प्रदीप कुमार गेवाली, विष्णु प्रसाद रिमाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्त ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक कुमार राई लगायत सहभागी हुनुहुन्थ्यो। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसबाट प्रतिनिधि सभाका सांसद खम बहादुर गर्बुजालाई ऊर्जा जलस्रोत तथा सिंचाई राज्य मन्त्रीमा नियुक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले गत असार 31 गते गठित मौजूदा मन्त्री परिषदमा नेपालको संविधान बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा उहाँलाई हिजो राज्यमन्त्री पदमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा जागरण ल्याउने काममा निरन्तर लाग्न कलाकर्मीहरूलाई आग्रह गर्नुभएको छ। राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको 9 राष्ट्रिय महाधिवेशनको हिजो काठमाण्डुमा उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओलीले जनताको समृद्धि, स्वतन्त्रता र शान्तिका लागि कलाकारहरूले आफ्ना सृजनात्मक अभियानलाई तीव्रता दिँदा त्यसले समाजलाई सकारात्मक रूपान्तरणमा बदल्न मदत पुग्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले कसैले बहिष्कार गर्ने धम्की दिँदैमा आफ्नो स्वतन्त्र विचार नत्याग्न पनि आग्रह गर्नुभयो।
डेमोक्रेसी भनेको सुन्नै नसक्ने, स्वतन्त्रता भनेको सुन्नै नसक्ने, कसैले विचार प्रकट गरेको सुन्नै नसक्ने तानाशाहीको प्रे कसरी चम्किएको होला। यो कलाकारलाई बहिष्कार गर्नु के हुन्छ? तिमी नै त्यो मनोरञ्जनबाट, त्यो ज्ञानबाट, त्यो कलाबाट, त्यो मनोरञ्जनबाट वञ्चित हुनेछौ। अरूलाई केही पनि हुँदैन। सुन्ने मान्छे थुप्रो छन्, हेर्ने मान्छे थुप्रो छन्, केही फरक पर्दैन। कसैका बहिष्कारका धम्कीले, कसैका दमनका धम्कीले कुनै पनि हिसाबले स्वतन्त्रता छोड्न हुँदैन र हाम्रो समाजको शिष्टता, मर्यादा, भद्रता त्यसलाई पनि मर्न दिनु हुँदैन। त्यसलाई पनि कायम राख्ने, जीवित राख्ने र यस्ता असभ्य तत्त्वहरूबाट संस्कृति जोगाउने काम पनि तपाईँहरू।
प्रधानमन्त्री ओलीले जनताको लामो संघर्षपछि अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएकाले विगतमा तानाशाही व्यवस्थाका रूपमा रहेको राजतन्त्र अब कहिल्यै फर्किएर नआउने बताउनुभयो। राजतन्त्र अब फर्कन्न भन्ने कलाकार सुरक्षा पन्तको फिल्म बहिष्कार गर्छु भन्नेहरूलाई सचेत गर्नुहुँदै प्रधानमन्त्री ओलीले देश र जनताको पक्षमा राम्रा फिल्म र नाटक बनाउँदा हेर्ने दर्शकको कुनै कमी नहुने पनि स्पष्ट पार्नुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शहीदका सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। पार्टीको हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई मधेस जागरण अभियानका लागि कञ्चनपुरको पुनर्वास नगरपालिकाको मातिया बस्ती पुग्नुभएका अध्यक्ष प्रचण्डले हिजो शहीद परिवार सम्मान कार्यक्रममा एक शहीद एक रोजगार कार्यक्रम सञ्चालन गरिने बताउनुभयो। अध्यक्ष दाहालले शहीद बेपत्ता योद्धा परिवार प्रतिको जिम्मेवारी र कर्तव्य पूरा गर्न आफू र आफ्नो पार्टी प्रतिबद्ध भएर लाग्ने बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओली समक्ष नेकपा एकीकृत समाजवादीले मुलुकको आर्थिक, सामाजिक लगायतका क्षेत्रमा सुधारका लागि हिजो मागपत्र बुझाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई पार्टी अध्यक्ष माधव कुमार नेपाल सहितका पदाधिकारीले मागपत्र बुझाउनु भएको हो। मागपत्रमा कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि, पूर्वाधार, सुशासन, विदेश नीति, संविधानको पुनरावलोकनका लागि सुझाव दिइएको छ। मागपत्र बुझ्नुहुँदै प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटको पूर्व सन्ध्यामा सुझावहरू प्राप्त भएकामा धन्यवाद दिनुहुँदै नीति तथा कार्यक्रमको अन्तिम तयारी भइसकेकाले बजेट निर्माणका क्रममा सुझावलाई समेट्ने कोशिश गर्ने विश्वास दिलाउनुभयो। सो अवसरमा नेताहरूबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गर्ने बताउनु भएको छ। आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाको छाता संगठन इन्टरनेशनल एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस आईएपीबीद्वारा हिजो काठमाण्डुमा आयोजित इनसाइट अफ लाइफ 2030 नामक अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुँदै वहाँले दृष्टि गुमाउने जोखिममा रहेकालाई ध्यानमा राखेर प्राथमिक स्वास्थ्य सेवा प्रणाली र आवश्यक सेवामा आँखाको स्वास्थ्यको समायोजनलाई प्राथमिकता दिइएको बताउनुभयो। प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्र रणनीतिक योजनामा सन् 2030 प्रभावकारी मोतिया बिन्दु शल्यक्रिया कवरेज 45% बढ़ाएर 75% गर्ने प्रतिबद्धता राखिएको अवगत गराउनुभयो। सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालले आँखा उपचारलाई अझ सुधार गर्नका लागि राष्ट्रिय स्वास्थ्य प्रणालीमा एकीकृत गर्ने तथा विद्यालय, कार्यस्थल र समुदायमा बलियो साझेदारी निर्माण गर्ने जानकारी दिनुभयो। सम्मेलनमा करिब 100 राष्ट्रका 500 जनाको सहभागिता रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचारमा संलग्न सबै सरकारी चिकित्सकहरूलाई कागजातमा आफ्ना सबै विवरण खुलाउन निर्देशन जारी गरेको छ। मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले सबै संघीय अस्पताल तथा प्रतिष्ठानहरूलाई हिजो पत्राचार गर्दै अस्पतालमा उपचारका लागि आउने बिरामीको रिपोर्टमा चिकित्सकको विवरण खुलाउन भनेको हो। निर्देशना अनुसार आवश्यकता अनुसारको रेडियोलोजी प्रयोगशाला र अन्य परीक्षणमा सिफारिश गर्ने चिकित्सक तथा स्वास्थ्य कर्मीको पूरा नाम, विशेषज्ञता, काउन्सिल दर्ता नम्बर तथा सही छाप बिरामी रिपोर्टमा खुलाउनु पर्नेछ। हिजो दिउँसो पक्राउ पर्नुभएका नागरिक उन्मुक्ति पार्टी नाउपाका संरक्षक रेशम चौधरी रिहा हुनुभएको छ। सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयका अधिकृत महिमान सिंह विष्टले लेखेको पत्रका आधारमा संरक्षक चौधरीलाई पक्राउ गरिएकोमा पत्र अनधिकृत भएको अदालतले जानकारी गराएपछि रिहाई गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो। अनधिकृत पत्र लेख्ने सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयका अधिकृत महिमान सिंह विष्टलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक बोहराले बताउनुभयो। कोशी प्रदेशमा आज र भोलि दुई दिने लगानी सम्मेलन हुँदैछ। सम्मेलनमा 71 परियोजनाहरू प्रस्तुत गरिने लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डाक्टर सरोज कोइरालाले जानकारी दिनुभयो। सम्मेलनमा पर्यटन, कृषि, ऊर्जा पूर्वाधार, उद्योग, सूचना प्रविधि लगायतका क्षेत्रका परियोजनाहरू छनौटमा राखिने निर्देशक कोइरालाले बताउनुभयो। सम्मेलनको अनुमानित लागत 1,73,49,00,000 रूपियाँ रहेको उहाँको भनाई छ। आजदेखि शुरू हुने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ। सम्मेलनमा चीन, रूस, अमेरिका, दक्षिण कोरिया, भारत सहितका विभिन्न देशका लगानीकर्ता, गैरावासीय नेपाली र स्वदेशी उद्योगपतिहरू सहभागी हुँदैछन्। आज मे 1 मे दिवस अर्थात यस वर्षको 136 अन्तर्राष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ। श्रमिकहरूको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे 1 दिन यो दिवस मनाउने गरिन्छ। विश्वभरका मजदूरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हक अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाव दिने उद्देश्यले यो दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन्। सन् 1886 मे 1 अमेरिकाको सिकागोमा 8 काम, 8 मनोरञ्जन र 8 आराम नारासहित शुरू भएको मजदूर आन्दोलनको सम्झनामा हरेक वर्ष मे 1 तारीकका दिन यो दिवस मनाइँदै आएको छ। नेपालमा पनि विराटनगरमा विक्रम सम्वत 2003 भएको श्रमिक आन्दोलनको सफलता र विक्रम सम्वत 2007 परिवर्तनसँगै यो दिवस मनाउन थालिएको हो। सरकारले सड़क बालबालिका मुक्त बनाउने अभियानलाई जोड़ दिएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सूचना जारी गर्दै यही वैशाख मसान्तसम्म प्रत्येक ओडालाई, आगामी जेठ 15 गतिसम्म प्रत्येक स्थानीय तहलाई र जेठ मसान्तसम्म प्रत्येक प्रदेशलाई सड़क बालबालिका मुक्त बनाई घोषणा गर्न अनुरोध गरेको छ। आगामी असारभित्र नेपाललाई सड़क बालबालिका मुक्त बनाउन 2071 साल असार 12 गतेको मन्त्री परिषदको निर्णय कार्यान्वयन गर्न तत्काल उद्धार गर्ने संयन्त्र बनाई बालबालिका खोजतलाश कार्यलाई जिम्मेवार र क्रियाशील बनाइएको प्रवक्ता रामबहादुर चन्दले जानकारी दिनुभयो। जुम्ला जिल्लाकै सबैभन्दा विकट तातोपानी गाउँपालिकाको थलालेमा सड़क पुगेपछि स्थानीय उत्साहित भएका छन्। सड़क नहुँदा गोरेटो बाटोबाट जोखिम मोलेर आवत जावत गरेका नागरिकले सड़क पुगेसँगै आवत जावतमा सहज हुनुका साथै स्थानीय उत्पादनले बजार पाउने अपेक्षा गरेका छन्। जुम्लाबाट संवाददाता सागर परियारको रिपोर्ट।
जुम्लाकै विकट तातोपानी गाउँपालिका वडा नम्बर 8 थलाले गाउँ वर्षौंपछि सड़क सञ्जालमा जोडिएको छ। सड़क पुगेसँगै पिठ्यूमा भारी बोक्नुपर्ने बाध्यताको अन्त्यसँगै धेरै कुराको सुविस्ता हुने तातोपानी गाउँपालिका 8 अभिसरा साई बताउनुहुन्छ। भौगोलिक रूपमा विकट थलाले गाउँमा स्थानीयले सड़क पुग्ने कल्पना पनि गरेका थिएनन्। तर गाउँपालिकाका अध्यक्षको दृढ संकल्प अनुसार थलालेमा सड़क पुर्याएर देखाएकोमा स्थानीय डीबी साईले खुशी व्यक्त गर्नुभयो। थलालेका स्थानीय दीर्घ बहादुर साईले गाउँमा सड़क नहुँदा भारी बोक्नेदेखि जटिल खालका बिरामीलाई समयमै अस्पताल पुर्याउन नसक्ताको धेरै दुखान्त क्षण भोगेका छन्। गाड़ी पुगेसँगै दिनचर्या सहज हुने, गाउँको उत्पादनले बजार पाउने र विगतको जस्तो दुःख कष्ट भोग्नु नपर्ने उहाँको अपेक्षा छ। थलालेमा सड़क पुगेसँगै तातोपानीका कुनै पनि गाउँ सड़क सञ्जालबाट वञ्चित छैनन्। चुनावका बेला समेत थलाले गाउँ नपुगेका तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईले सड़क पुर्याएर मात्रै गाउँमा आउने बाचा गरे अनुसार विकासमा विकटलाई प्राथमिकता दिँदै आफ्नो कार्यकालमा दुर्गम थलालेमा सड़क पुर्याएरै छाडेको अध्यक्ष चौलागाईको भनाइ छ। तातोपानीका सबै बस्तीमा सड़क पुगे पनि पक्की पुल अभावका कारण नियमित गाड़ी गुड्न सकेका छैनन्। त्यसैले निर्माण भएका सड़कलाई प्रयोगमा ल्याउन तथा नागरिकको दैनिकीलाई सहज बनाउन पक्की पुल निर्माणका लागि पहल गर्न जरूरी छ। सागर परियार, रेडियो नेपाल, जुम्ला।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमका अनुसार गैरातीदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको हो, जस अनुसार पेट्रोलको मूल्य 2, डिजेल र मट्टीतेलको मूल्य 1-1 रूपियाँले घटेको छ। यस्तै आन्तरिक तर्फको हवाई इन्धनको मूल्य पनि घटाइएको छ। आन्तरिक तर्फको हवाई इन्धनको मूल्य 1 रूपियाँले घटेको निगमले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ। प्लास्टिक जन्य फोहोर व्यवस्थापनका लागि देशभरका 56 पालिकामा अध्ययन थालिएको छ। प्लास्टिक जन्य फोहोरको प्रकार, प्रकृति र व्यवस्थापनका लागि नमूनाका रूपमा देशभरका 56 पालिकामा अध्ययन भइरहेको हो। अध्ययनको जिम्मा पाएको अवनी दिगोपना केन्द्रका अनुसन्धानकर्ता इन्जिनियर गगन शर्माले हाल बागलुङ नगरपालिका सहित गण्डकी प्रदेशका 5 र देशभरका 56 स्थानीय तहमा एकैसाथ अध्ययनको काम भइरहेको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
एक हातले पठाएको अर्को हातले पायो, विदेशमा या देशभरमा माछा पुछ्रे छायो, रुपियाँ पठाउन ए हजुर रुपियाँ पाउन, कतै पनि दुःख गरी पर्दैन धाउँदा।
हजुर, अब विदेशबाट पठाएको रकम सजिलै माछापुच्छ्रे ब्याङ्क मार्फत हात हातमै प्राप्त गर्नुहोस्, किनकि माछापुच्छ्रे ब्याङ्कले देशभरिका शाखा र शाखा रहित ब्याङ्किङ केन्द्र मार्फत सहज र छिटो रेमिटेन्स सेवा प्रदान गर्दै तपाईँको जीवनलाई सहज र सुलभ बनाउँदैछ। माछापुच्छ्रे ब्याङ्क,
कतै पनि दुःख गरी पर्दैन धाउँदा।
अब बाँकी समाचार। सार्वजनिक सेवा प्रसारण नेपाल र बीबीसी मीडिया एक्शन नेपालको सहकार्यमा सञ्चालन भएको कार्यशाला मौसम तथा विपदसँग सम्बन्धित शब्दावलीहरूको सरलीकरण गर्दै हिजो सकिएको छ। रेडियो नेपाल केन्द्रीय प्रसारण कार्यालय सिंहदरबारमा सञ्चालन भएको तीन दिनको कार्यशालाले मौसम तथा विपदको कार्यक्रम तथा समाचार प्रसारणमा प्रयोग हुने कठिन तथा प्राविधिक शब्दहरूको सरल शब्दावली निर्माण गरेको छ। कार्यशालाको समापन समारोहमा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले विपद सम्बन्धी प्रसारणलाई विशेष प्राथमिकता दिने, सार्वजनिक सेवा प्रसारणको उद्देश्य अनुसार तालिममा लिएका ज्ञानलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभयो। अध्यक्ष डाक्टर विष्टले कठिन भाषा शब्दावलीहरूलाई सही अर्थमा सरल बनाई आम दर्शक तथा श्रोताकै भाषामा बुझ्ने गरी प्रसारण गर्ने कार्यमा जिम्मेवारीपूर्वक लाग्न सहभागी संचारकर्मीलाई आग्रह गर्नुभयो। यस्तै सार्वजनिक सेवा प्रसारण नेपालका प्रमुख प्रशासकीय अधिकृत विष्णुराम नेउपानेले तालिममा हासिल गरेको ज्ञानलाई प्रयोग गरी आम जनतालाई लाभान्वित गराउन सुझाव दिनुभयो। यस्तै बीबीसी मीडिया एक्सनका प्रतिनिधि किरण भण्डारीले नागरिकलाई सरल भाषामा विपद र मौसम सम्बन्धी सूचित गराउने कार्यको शुरूआत भएको र त्यसको कार्य प्रभावकारितालाई बढ़ी ध्यान दिएर काम गर्नुपर्नेमा जोड़ दिनुभयो। तालिममा 37 जना भन्दा बढ़ी प्रसारक तथा प्राविधिकहरूको सहभागिता रहेको थियो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकासँग आगामी शनिबार रोममा अर्को आणविक वार्ता हुने इरानले घोषणा गरेको छ। रोममा इस्लामिक गणतन्त्रको आणविक कार्यक्रममा चौथो चरणको वार्ता गर्ने इरानका विदेश मन्त्री अब्बास अराघचीले बताउनुभयो। सन् 2018 अमेरिकी राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा वाशिङटन सम्झौताबाट पछि हटेको थियो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धि दर 4.61% हुने अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार आर्थिक वर्ष 2081-82 राष्ट्रिय लेखामान सार्वजनिक गर्दै चालू आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धि दर 3.28% र गैर कृषि क्षेत्रको वृद्धि दर 4.28% हुने प्रारम्भिक अनुमान गरेको छ। चालू आर्थिक वर्षमा उद्योग क्षेत्रको कुल गार्हस्थ उत्पादनमा 4.98% योगदान रहने र कुल मूल्य वृद्धि 3.78% रहने प्रारम्भिक अनुमान प्रस्तुत गरेको छ। चालू आर्थिक वर्षमा प्रति व्यक्ति कुल गार्हस्थ उत्पादन 1,496 अमेरिकी डलर हुने अनुमान प्रतिवेदनले गरेको छ। त्यस्तै प्रति व्यक्ति कुल राष्ट्रिय आय 1,517 पुग्ने अनुमान गरिएको तथ्याङ्क कार्यालयले जनाएको छ। चालू आर्थिक वर्ष 2081-82 नेपालको अर्थतन्त्रको आकार 61.7 अर्ब पुग्ने प्रारम्भिक अनुमान प्रतिवेदनले गरेको छ। कोशी प्रदेश सरकारले लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जनाएको।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नयाँ बस्ती युवा क्लब विरुद्ध 4-2 गोलको जित निकाल्दै च्यासल युथ क्लब शेर स्मारक बी डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ। जितसँगै च्यासलले 9 खेलमा 14 अङ्क जोडेको छ। पराजित नयाँ बस्ती समान खेलबाट 8 अङ्कका साथ 10 स्थानमा यथावत छ। बुधबार सातो बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मैदानमा च्यासललाई जित दिलाउन निरज कार्की, सुभाष बम ठकुरी र कुशल देवालले गोल गर्दा एक गोल आत्मघाती उपहार स्वरूप प्राप्त भयो। नयाँ बस्तीका लागि पूर्णबहादुर गुरुङ र जमीन रम्चालले गोल गरे। प्लानिङ बोइज युनाइटेड 22 अङ्कका साथ लिगको शीर्ष स्थानमा छ। उसलाई श्री भगवती क्लबले 18 अङ्कका साथ पछ्याइरहेको छ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशभर आंशिकदेखि सामान्यतया बदली रही पहाड़ी भागका केही स्थान तथा बाँकी भागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित थोरैदेखि मध्यम वर्षा हुनुका साथै हिमाली भागका केही स्थानमा थोरै वर्षा र हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौं उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 25.4 3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 16.2 डिग्री सेल्सियस र वर्षा फाटफुट भएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24 देखि 26 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:26 भयो भने सूर्यास्त भरे साँझ 6:37 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकार र नेपाल शिक्षक महासंघ बीच 9 बुँदे सहमति भएसँगै आजदेखि विद्यार्थी भर्ना र परीक्षाका कार्यक्रम सुचारू हुने। आगामी असार 15 गतेसम्म विद्यालय शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता। युवा पुस्तामा आशा जगाउने र अर्थतन्त्रलाई लयमा फर्काउने गरी नीति तथा कार्यक्रम ल्याउन सत्तापक्षीय दलको सरकारलाई सुझाव। कोशी प्रदेशमा आजदेखि लगानी सम्मेलन हुँदै 136औं अन्तर्राष्ट्रिय श्रमिक दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य समायोजन र अमेरिकासँग शनिबार रोममा आणविक वार्ता गर्ने इरानको घोषणा। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।